अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जमा मात्रै 2942 बाल बालिका जोखिमपूर्ण काममा, भारतमा अलपत्र 8 नेपाली बाल बालिकालाई उद्धार गरी नेपालगञ्ज ल्याइयो।
छिन्चु जाजरकोट सडक बन्द हुँदा यात्रुहरूलाई शास्ति, रोल्पामा निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माणाधीन योजनाहरू अलपत्र।
कानून व्यवहारिक नबन्दा बझाङमा छाउपडी समस्या उस्तै, अछाममा किशोरावस्थामै गर्भवती बन्नेको संख्या बढ्दै।
र कैलालीमा नयाँ उद्योगमा अर्ब बढी लगानी प्रस्ताव, निजामती सेवा दिवस बाँके देशभर विविध कार्यक्रम गरी मनाइयो।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट,
ह्युन्डे फेस्टिभ डिलाइट 2074। यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
पश्चिम डायरीको सुरुमा जोखिमपूर्ण काममा बालबालिका शीर्षकको खबर कान्तिपुरबाट लिएका छौँ। रोल्पा जङ्कोटका 14 वर्षीय स्वर्ण घरतीले एक वर्षदेखि नेपालगञ्ज उपमहानगरपालिकामा निर्माणाधीन भवनमा पेन्टिङ गर्दै आउनुभएको छ। 12 वर्षको उमेरमा बाबु गुमाउनुभएका उहाँ आमाले अन्यत्र विवाह गरेपछि साथीसँग भारत जानुभएको थियो। भारतमा 1 वर्ष बसेर अहिले नेपालगञ्जमा निर्माणाधीन घरमा रङ लगाएर दैनिक 500-800 रुपियाँसम्म उहाँले आमदानी गर्नुहुन्छ। भुजै गाउँस्थित मामाघरमा बस्दै आउनुभएका उहाँका 3 साथी पनि 1 वर्षदेखि वाल पेन्टिङको काम गरिरहेका छन्। होलिया स्थित खडैचाका 12 वर्षीय हटलु सोनकर 2 वर्षदेखि नेपालगञ्ज बाँसकडी रोडको टेम्पोमा काम गर्दै आउनुभएको छ। दैनिक जसो उहाँ झुन्डिएरै माइक्रोबसमा काम गर्दै आएको अवस्थामा देखिनुहुन्छ। मासिक 5,000 पारिश्रमिक लिने गरेको उहाँले सुनाउनुभयो। होलियाका 12 वर्षीय राकेश सोनकरले पनि 1 वर्षदेखि नेपालगञ्जको एक होटलमा मजदुरी गरिरहनु भएको अवस्था छ। त्यसमध्ये सबैभन्दा बढी जोखिमयुक्त काममा संलग्न रहेको बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाको तथ्याङ्क छ। धेरैजसो होटल र इट्टाभट्टामा श्रमिकका रूपमा कार्यरत रहेका छन्। सन् 2007 नोभेम्बरमा जिल्ला बाल कल्याण समिति र विभिन्न संस्थाले गरेको सर्वेक्षण अनुसार नेपालगञ्जमा मात्र 2,942 बाल श्रमिक रहेको तथ्य सार्वजनिक गरिएको थियो। जिल्ला बाल कल्याण अधिकारी सुनिता केसीले पारिवारिक समस्या, गरिबी, अभिभावकको चेतना स्तर, साथीभाइको लोहेलोहेका कारण पनि बाल श्रमिक भएको बताउनु भएको छ। कृष्ण प्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
सप्तरीका विनोद यादव, पत्नी सोना देखी देवी र 3 छोराछोरी भारतको चण्डीगढमा छाडेर वैदेशिक रोजगारमा गए। तर सोना देवीको अकस्मात मृत्यु भएपछि छोराछोरीको बिचल्ली भयो। उनीहरूलाई भारत स्थित नेपाली दूतावास माइती इन्डिया र विभिन्न संघ संस्थाको सहयोगमा उद्धार गरिएको छ। आमाको मृत्युपछि 11 वर्षीय ओम यादव, 10 वर्षीय बिग यादव र 4 वर्षीय काजलले निकै शास्ति खेपेको उद्धारकर्ताहरूले जनाएका छन्। माइती इन्डियाले उनीहरूसँगै भारतका विभिन्न स्थानमा अलपत्र 8 नेपाली बालबालिकालाई उद्धार गरी नेपाल पठाएको हो। उनीहरूलाई हिजो नेपालगञ्ज ल्याइएको छ। उद्धार गरिएका अन्यमा सर्लाहीका 13 वर्षीय अमिर तामाङ, 14 वर्षीय सुरेश रम्तेल, रोल्पाका 14 वर्षीय एतेबिक र 12 वर्षीय होमबिक छन्। माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोरालाले भारतको दिल्ली, उडिसा, चण्डी लगायतका स्थानबाट उद्धार गरिएका यी बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बताउनुभयो। आजको कान्तिपुरमा खबर छ।
निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माणाधीन योजनाहरू लामो समयदेखि अलपत्र परेका छन्। रुल्पामा निर्माणाधीन करिब आधा दर्जन बढी योजनाहरू ठेकेदार कम्पनीकै लापरवाहीका कारण अलपत्र परेका हुन्। अहिले सहरी विकास तथा भवन डिभिजन कार्यालयको जिम्मामा निर्माणाधीन आधा दर्जन बढी भवन अलपत्र परेका हुन्। सम्झौता अनुसार काम नगर्दा ठेकेदार कम्पनीले समयभन्दा निकै ढिला काम सिद्ध्याउने गरेका छन्, जसले गर्दा कार्यालय विकास निर्माणका काममा ढिलासुस्ती हुने गरेको छ। दिनेश सुवेदीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
छिन्चु जाजरकोट सडकको छेडा बजार खलङ्गा खण्डमा यातायात बन्द हुँदा यात्रुलाई शास्ति भएको छ। फागुन 26 गतेको बस दुर्घटना का घाइतेले उपचार तथा मृत आफन्तले राहत नपाएको भन्दै अनिश्चितकालीन यातायात बन्द गराइएको हो। घाइते र मृतकका आफन्तले हिजो छेडा खलङ्गा खण्डमा यातायात ठप्प पारेका छन्। उनीहरूले घाइतेको उपचारमा व्यवस्था हुनुका साथै मृतका आफन्तलाई राहत उपलब्ध गराउन विलम्ब गरेकाले विरोधमा उत्रन बाध्य भएको स्थानीय प्रकाश आरसीले बताउनुभयो। आजको कान्तिपुरमा खबर छ।
महिनावारी भएको बेला महिलाहरूप्रति गरिने विभेद र छुवाछुत अपराध जन्य कसुर ठहरिने व्यवस्थासहितको कानुन संसदले पारित गरे पनि बझाङमा व्यवहारमा लागू गर्दा नगर्दा बझाङी महिलाहरूले समस्या झेलिरहेका छन्। छाउपडी अवस्थामा निकै विभेद र शास्ति भोग्नु परे पनि आफ्नै परिवारका विरुद्धमा उजुरी गर्न गाह्रो हुने अधिकांश महिलाहरूको भनाइ छ। छाउपडीलाई गर्ने विभेद ठिक होइन भन्ने कुरामा कसैको दुई मत छैन। मालुमेलाकी एक विद्यार्थी सुनिता भण्डारीले भन्नुभयो, हामीलाई गोठमा राखे भनेर आफ्नै बाबुआमालाई जेल हाल्न पनि त सकिँदैन। सुनिता मात्र होइन, त्यहाँका महिला अधिकार कर्मीहरू कानुन बन्नु सकारात्मक भए पनि यसको व्यावहारिक प्रयोग अभाव जस्तै भएको बताउँछन्। छाउपडी प्रथा अपराध हो भन्ने मान्यता स्थापित हुनु सकारात्मक भए पनि यसको व्यावहारिक प्रयोग निकै जटिल हुने त्यहाँका कानुनका जानकारहरूको पनि भनाइ रहेको छ। वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कैलालीमा आर्थिक वर्ष 2073-74 दर्ता भएका नयाँ उद्योगमा 1.3 करोड रुपियाँ लगानीको प्रस्ताव गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्षमा नयाँ दर्ता भएका 890 उद्योगको चालु पुँजी 34.20 करोड र स्थिर पुँजी 68.80 करोड रुपियाँ रहेको छ। सो अवधिमा प्राइभेट फर्म 675, साझेदारी फर्म 42, प्राली 20 र लघु उद्यम 153 दर्ता भएकोमा प्रकृतिको आधारमा सेवामूलक 347, उत्पादनमूलक 164, कृषि सम्बन्धी 224, पर्यटनका 2 र लघु 153 उद्योग दर्ता भएको कार्यालयका प्रमुख दिलीप चन्दले जानकारी दिनुभयो। आजको नागरिक दैनिकमा खबर छ।
20 वर्ष मुनिको विवाहलाई कानूनले बन्देज गरे पनि अछाममा भने किशोरा अवस्थामा गर्भवती हुनेहरूको संख्या वर्षेनी बढ्दो क्रममा छ। उमेर नपुगी बिहे गर्ने चलन नहटेका कारण किशोरा अवस्थामा गर्भवती हुनेहरूको संख्या बढेको हो। गत आर्थिक वर्षमा जिल्लाभर 7,315 महिलाले गर्भ जाँच गराएकोमा 1406 महिला 20 वर्ष मुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कले देखाएको छ। कान्तिपुरमा खबर छ।
प्रत्येक भाद्र 22 गते मनाइने निजामती कर्मचारी दिवस हिजो बाँकेसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा हिजो नेपालगञ्जमा प्रभात फेरी निकालिएको थियो। कर्मचारीहरूको सहभागितामा जिल्ला प्रशासन कार्यालयदेखि सुरु भएको र्याली भेरी प्राविधिक शिक्षालयमा पुगी कुण सभामा परिणत भएको थियो। कुण सभापछिको कार्यक्रममा प्रमुख अतिथि तुल्सीपुर उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश लेखनाथ पौडेलले राज्य सञ्चालनको प्रमुख भार कर्मचारी तन्त्रले गरेको कामलाई राज्यले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। पौडेलले सरकारी तलब भत्ता मात्र खाएर काम गर्छन् भन्नुभन्दा पनि देशको सेवा पनि गरेको बताउनुभयो। बाँके जिल्लामा 3 दिनसम्म रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, वृक्षारोपण र निबन्ध प्रतियोगिता पनि गरिएको थियो। उता बर्दियामा निजामती कर्मचारी दिवस 2074 बर्दियामा विविध कार्यक्रमका साथ मनाइएको छ।
बाढी प्रभावित क्षेत्रका महिलाहरूले असुरक्षित महसुस गरेको बताएका छन्। बाढीले घर बगाएपछि टहरमा बस्दै आएका उनीहरूले रातको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र चोरको बिगबिकी भएपछि रातभर जागराम बस्ने गरेको बताएका छन्। उचित वासस्थान नहुँदा असुरक्षित महसुस गरेको राप्ती सुनारी गाउँपालिका 2 टिकुलीपुरका बाढी पीडित चन्द्रकला विकले बताउनुभयो। मादक पदार्थ सेवन र चोरी गर्नेहरूका कारण रातभर त्रसित भएर बस्नु परेको महिलाहरूले गुनासो गरेका छन्। बाढी गएको केही समयसम्म बाढी पीडित बस्दै आएको स्थानमा प्रहरीले गस्ती गरे पनि पछिल्लो समय गस्ती रोकेको टिकुलीपुरकी लक्ष्मी शाहीले बताउनुभयो। बाँकेको खबर विश्वराज पसलडङ्ग्याले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। पश्चिम डायरीमा उपभोक्तालाई ठगिनबाट जोगाउन थालिएको प्रयास
र अहिले पछिल्लो अवस्थामा चाहिँ यो अनुगमनलाई अझ बढी प्रभावकारी बनाउने, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उनीहरूको अधिकारलाई स्थापित गर्नलाई पनि हामीले चाहिँ यो अनुगमनको प्रक्रिया अगाडि बढाएका हौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496623, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482063899।
भर्ना खुल्यो, भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू, प्लस टू देखि डिग्रीसम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न सङ्घ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081523795 र 521075।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन।
चाडपर्वको समयमा व्यापारीहरूले कालोबजारी गर्ने गरेको पाइएको छ। यसपालि भर्खरै मात्र राज्यमन्त्री सहितको टोलीले गरेको अनुगमनबाट पनि उपभोक्ता ठगिएको पाइएको छ। यस कुरालाई मध्यनजर गर्दै बाँके जिल्लामा कसरी अनुगमन गरिँदैछ त? कुराकानी गर्दै बाँकेका बजार संरचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने।
र अहिले पछिल्लो अवस्थामा चाहिँ यो अनुगमनलाई अझ बढी प्रभावकारी बनाउने र अझ अनुगमनका कामहरूलाई तीव्रता दिएर वस्तु तथा सेवा प्राप्त गर्ने जुन जनताको नैसर्गिक अधिकार छ र त्यो गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उनीहरूको अधिकारलाई स्थापित गर्नलाई पनि हामीले चाहिँ यो अनुगमनको प्रक्रिया अगाडि बढाएका हौँ। चाहिँ यो अनुगमनको काममा हामी अहिले कुनै त्यस्तो खालको फरक ढङ्गले चाहिँ जानुभन्दा पनि बजारमा चाहिँ वस्तु तथा सामानहरूको उपलब्धता, त्यसको गुणस्तरीयता र त्यसको चाहिँ टिकाउपन लगायतका कुराहरू हामी हेर्नेछौँ र त्यही प्रक्रियालाई हामीले नियमितता दिनेछौँ।
अब अहिले भर्खरै बाँके जिल्लामा चाहिँ आपूर्ति मन्त्री आएर उहाँ आफै पनि अनुगमनमा चाहिँ जानुभयो। अब बजारमा छ्यापछ्याप्ती म्याद नाकेका वस्तुहरू भेटिए अनुगमन चाहिँ अघि पछि चाहिँ हुँदैन, अब यसलाई निरन्तरता दिनुहुने हो कि होइन त?
अब यो यहाँले अहिले उल्लेख गर्नुभएको विषय चाहिँ के छ भने यो मात्रै अनुगमन समितिको दायित्वभित्र पर्छ भनेर चाहिँ हामीले सबैले चाहिँ यसरी बुझ्नु पनि उपयुक्त हुने विषय होइन। यसमा के छ भने जो उपभोक्ताहरू हुनुहुन्छ उहाँको सचेतनाको विषय एउटा, र अर्को कुरा के छ भनेदेखि जो विक्रेताहरू उहाँहरूले पनि आफूले चाहिँ ऱ्यासनालिटीका कुराहरू र रेस्पोन्सिबिलिटीका कुराहरू उहाँहरूले पनि विचार गरिदिनुपर्छ। मैले ग्राहकलाई बेच्ने वस्तु तथा सेवा प्रदान गर्ने वस्तु तथा सेवाको गुणस्तरता मैले चाहिँ गुणस्तरता कायम गर्न सकेको छु कि छैन, मैले रिजनेबल मूल्य र भ्यालुमा चाहिँ त्यो वस्तु बेच्न सकेको छु कि छैन भन्ने खालका कुराहरू अनुगमन समितिभन्दा बाहिर जो व्यापारी साथीहरू हुनुहुन्छ, व्यापारमा संलग्न हुनुहुन्छ, व्यवसायमा संलग्न हुनुहुन्छ, उहाँहरूले पनि आफूले चाहिँ विचार गरिदिनुभयो भने मलाई लाग्छ यो वर्षैभरि नै अनुगमनका क्रियाकलापहरू अगाडि बढाइरहनुपर्छ भन्ने पनि लाग्दैन।
यो चाहिँ अब विशेष गरेर चाडपर्वको बेलामा बढी कालोबजारी हुने अब यस्ता व्यापारीहरूलाई चाहिँ अब तत्काल कारवाही गर्ने संयन्त्र छ कि छैन?
अवश्य छ। कसैले कालोबजारीको चाहिँ गर्ने खालको कामहरू गर्छन् भने त्यो कालोबजारीको काम चाहिँ क्षम्य हुँदैन, किनभने कालोबजारी चाहिँको जुन वातावरण चाहिँ सृजना हुन्छ त्यसले चाहिँ के छ भने देशको चाहिँ सम्पूर्ण अर्थतन्त्रलाई नै त्यसले कुनै न कुनै रूपमा नोक्सान चाहिँ गर्ने काम गर्छ। हामीले सानो सानो चाहिँ अंशबाट चाहिँ राजस्वहरू चाहिँ थोपा के अरे जम्मा गरेर थोपाबाट समुद्र बनाउने काममा रहन्छौँ, कालोबजारी चाहिँ जब हुन्छ त्यसले चाहिँ राजस्वलाई नोक्सान गर्छ, पब्लिकहरू ठगिने काम हुन्छ, र अन्ततगत जो व्यापारमा संलग्न हुनुहुन्छ उहाँहरू आफैलाई पनि व्यक्तिगत रूपमा नोक्सान गर्छ। त्यसमा चाहिँ यो काम चाहिँ विभिन्न कानुनले अवैधानिक र गैर कानुनी हो भनेर चाहिँ उल्लेख गरिसकिसकेपछि त्यो कानुनमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्ने दायित्व हामी कार्यान्वयनमा चाहिँ रहने निकायले गर्ने हो। त्यसमा चाहिँ कसैले चाहिँ त्यस्तो बदनियत राखेर गलत क्रियाकलाप गर्नुहुन्छ भने त्यो चाहिँ काम कुनै पनि हिसाबले चाहिँ क्षम्य हुँदैन र त्यो कानुनी रूपमा चाहिँ त्यो कारवाहीको विषयमा जान्छ।
अब यो तपाईँहरूको अनुगमन चाहिँ मौसमी जस्तो मात्र देखिन्छ, अब यसलाई नियमित गर्न सकिँदैन?
यो यहाँले जुन अहिले चाहिँ विषयवस्तु उठाउनु भयो, अनुगमन हाम्रो चाहिँ मौसमी छैन, यो बाह्रै मास हामी अनुगमन गर्छौँ, र कहिलेकाहीँ के हुन्छ भने कुनै क्रियाकलापहरू कुनै एउटा समय विशेषमा अलिकति बढी फोकस भएर अगाडि आउने मात्रै हो। हामीले चाहिँ यो अनुगमनको क्रियाकलाप चाहिँ वर्षैभरि महिनैभरि हामीले गरिरहेका छौँ र यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ भनेर चाहिँ अहिलेको प्रक्रिया यो चाहिँ हामीले आरम्भ गर्न खोजेको हो।
र अन्त्यमा चाहिँ उपभोक्ताहरूलाई कस्तो सल्लाह सुझाव चाहिँ दिन चाहनुहुन्छ?
अब मेरो विशेष आग्रह के छ भने चाडबाड पनि नजिकिँदैछ, एउटा विषय चाहिँ यो, र चाडबाडको सन्दर्भमा यहाँहरूले खरिद गर्ने चाहिँ वस्तु तथा सेवामा यहाँहरूको सजगता चाहिँ पनि जरुरी छ, एउटा विषय। अर्को विषय के छ भने कतिपय चाहिँ हाम्रै मुलुकभित्र प्राप्त हुने जुन वस्तु तथा सेवाहरू छन्, हाम्रै मुलुकभित्र प्राप्त हुने वस्तु तथा सेवाहरू यहाँहरूले चाहिँ मुलुकभित्रै चाहिँ खरिद बिक्री गरिदिने वातावरण सिर्जना गरौँ। त्यसले गर्दा के छ भने देशको राजस्वमा अभिवृद्धि हुन्छ, राजस्व अभिवृद्धि हुनु भनेको त्यो अन्ततगत तपाईँ हाम्रै चाहिँ जीवनस्तर चाहिँ सुधार्नको लागि प्रयोग हुने राजस्व भावनाले चाहिँ व्यवसायी मात्रै नभएर जिम्मेवार नागरिकको रूपमा यहाँहरूले आफूलाई प्रस्तुत गरिदिने र ग्राहकहरू पनि आफूले चाहिँ वस्तु तथा सेवा खरिद गर्दा बढी सचेत भएर चाहिँ वस्तु तथा सेवा खरिद गरिदिने वातावरण बन्यो भने मलाई लाग्छ हाम्रो यो अनुगमनको सार्थकता रहनेछ र यसले चाहिँ केही न केही रूपमा सुशासनलाई चाहिँ प्रत्याभूत गर्नेछ।
बाँकेका बजार संरक्षण अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानी र कमला हमाल। अब अर्को सन्दर्भ, प्रदेश नम्बर 7 को एक मात्रै रेफरल सेती अञ्चल अस्पताल थनगढीमा सय अभावका कारण बिरामी को उपचारमा समस्या भएको छ। सिङ्गो प्रदेशबाट रिफर भएका बिरामी यही अस्पतालमा आउने तर सय्या कम हुँदा भुइँमा राखेर उपचार गर्न बाध्य भएको अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसीले बताउनुभयो। आजको नयाँ पत्रिकामा खबर छ,
नेपालगञ्ज सहरलाई बसाउन मुख्य भूमिका निर्वाह गरेका देशका पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले बहाल भाँडामा दिएको जग्गा अचेल विवादमा तानिएको छ। बाल नरसिंह कुँवरका छोराका रूपमा जङ्गबहादुर राणाको जन्म विक्रम सम्वत 1874 भएको थियो। जङ्गबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा रहनु भएको छ। बहाल बिरौटी र बेलगतीको जग्गा खरिद बिक्रीमा मार्फत कार्यालय बाँकीले प्रतिबन्ध लगाएपछि सो विषयमा दायर भएको रिट उपर आगामी आइतबार बहस हुने भएको छ। नेपालगञ्ज ऐतिहासिक सहर भएकाले यसका विभिन्न वडामा फरक फरक किसिमका जग्गा रहेका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका एक स्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालय लौकीमा विज्ञान विषयको शिक्षकको माग गर्दै हिजो विद्यालयमा तालाबन्दी गरिएको छ। आजको सद्भावमा खबर छ।
सुर्खेतको गुरुबाकोट चारकी आदती डाँगी बुधबार बेलुका आँगनमा भाडा माझ्दै हुनुहुन्थ्यो। उहाँलाई 81 स्यालले टोकेपछि उहाँ आत्तिएर अस्पताल पुग्नु भएको छ। उहाँ जस्तै फागुन यता भेरीगङ्गा र गुरुबाकोटमा 42 जनालाई स्यालले टोकेर घाइते बनाएको छ। स्यालले हप्तैपछि आक्रमण गरेर घाइते बनाउन थालेपछि स्थानीयहरू त्रसित बन्दै गएको खबर नगेन्द्र उपाध्यायले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले नेपालगञ्जलाई औद्योगिक महानगरका रूपमा विकास गर्न सकिने बताउनु भएको छ। प्रादेशिक संरचनामा प्रदेश नम्बर 5 को राजधानीका प्रसङ्गमा पूर्व सञ्चार मन्त्री समेत रहनुभएको पोखरेलले नेपालगञ्जलाई औद्योगिक महानगरका रूपमा प्रस्ताव गर्नुभएको हो। हिजो प्रेस चौतारी बाँकेको पत्रकार भेटघाट कार्यक्रममा संवाददाताहरूसँग कुरा गर्दै नेता पोखरेलले नेपालगञ्जलाई औद्योगिक र रूपन्देहीलाई वाणिज्य महानगरका रूपमा विकास गर्न सकिने बताउनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
बाजुराको बढीमालिका नगरपालिका 7 स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा भौतिक संरचना अभाव चुलिएको छ। विद्यार्थीहरू चप्पल ओछ्याएर पढ्न बाध्य भएका छन्। कृष्ण ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
एक वर्षदेखि घरेली हिंसाबाट पीडित महिला न्याय खोज्दै सदरमुकाम गमगढी पुग्नु भएको छ। सासू ससुरा र पतिबाट अन्याय खेप्दै आउनुभएकी छायानाथ रारा नगरपालिका 12 बालचौरकी 18 वर्षीय उति कलाबिक न्याय खोज्दै महिला तथा बालबालिका कार्यालय पुग्नु भएको हो। आजको नागरिक पश्चिमेलीमा सुमन मल्लले लेख्नु भएको छ।
कैलालीको कैलाली गाउँपालिका 2 साना मुडामा रहेको जनसेवा आधारभूत विद्यालयले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई हिजो स्वागत तथा सम्मान गरेको छ। पश्चिम डायरीमा निजामती कर्मचारीलाई सेवाग्राहीको सुझाव।
नागरिक बडापर्तमा उहाँहरूले लेख्नुहुन्छ, म 5 मिनटमा काम गर्छु, जर जनता गएर घन्टौँ 2 घन्टा 3 घन्टा बस्नुहुन्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बजी नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा 7 FM पनि सुन्न सकिन्छ। यसका साथै krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता भन्ने नाराका साथ निजामती कर्मचारी दिवस मनाइएको छ। यसैबीच निजामती कर्मचारीलाई सेवाग्राहीहरूको सुझाव के छ भनेर हामीले नागरिक आवाज सङ्कलन गरेका छौँ। सुनौ साथी सम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
सुदीप कुमार श्रेष्ठ। निजामती कर्मचारीहरूले आफ्नो 10-5 बजीसम्म ड्युटी गर्नु पर्यो, सेवा पाउनु पर्यो, जनताले जति सक्यो छिटो। नागरिक बडापर्तमा उहाँहरूले लेख्नुहुन्छ, म 5 मिनटमा काम गर्छु हुन्छ, जर जनता गएर घन्टौँ 2 घन्टा 3 घन्टा बस्नुहुन्छ, उस्तै परेर बिचमा उहाँहरूले घुसको कुराहरू गर्नुहुन्छ, त्यस्तो गर्नु भएन।
अमृता सुनार, म निजामती
कर्मचारीलाई अब दिनभरि अफिसमा बस्नु पर्यो. अब उहाँहरूले जनतालाई दिने सेवा जस्तै 12 बजे पछाडि हाम्रो टिफिन टाइम हुनुहुन्छ, अफिस खाली हुन्छ, कहिले अफिसमा गए बेला अफिसमा उहाँहरू हुनुहुन्न, त्यसो गर्नु भएन.
कर्णभार मल्ल, उहाँहरू सबभन्दा पहिले त एकदम तटस्थता, इमान्दारीता हुनुपर्छ, भ्रष्टाचार लिप्त हुनु हुँदैन. अहिले नेपालको निजामती कर्मचारी इमान्दारीता विहीन हुँदै गइरहेको छ. अहिले उहाँहरू कुनै मजदुर जस्तो देखिनु भएको छ र मजदुर नभएर उहाँहरू एउटा राज्यको नियम कानुन पालन गर्ने निकाय हो.
जया खड्का, उहाँहरूले चाहिँ अफिस टाइममा चाहिँ जुन जनतालाई दिनुपर्ने सेवा हो, एउटा म देशको सेवक हुँ भन्ने हिसाबले आफूलाई बुझेर चाहिँ उहाँहरूले सेवा दिनुपर्छ. कतिपय बेलामा चाहिने उहाँहरूले सानसानो काम पनि अड्काइदिने, आल्टेन गर्ने गरिराख्नु भएको हुन्छ. सर्वसाधारणहरू अन्यलमा परिरहेको अवस्था छ.
निर्णय जङ मल्ल, मेन कुरा चाहिँ उहाँहरूको इमान्दारीता हुनु पर्यो. उहाँहरूले बुझ्नु पर्यो, जनताको सेवक हुँ मैले, जनताको तिरेको करबाट तलब खाइरहेको छु मैले, यो जागिरी खानुको लागि कति दुःख गरेको, जागिरी खाइसकेपछि मैले सर्वस्व भएको, हाजिरी लगाएपछि मैले तलब पाइसकेँ भन्ने सोच्नु भएन.
जानकी गाउँपालिकामा एउटा प्रहरी चौकी छ जहाँ असैको कमान्डमा 10 जनाको दरबन्दी छ. हाल 8 जना मात्रै कार्यरत छन्. 1 जना सुरक्षाकर्मीले 6067 जनालाई सुरक्षा दिनु परेको छ. प्रहरी र जनताबीचको संख्यात्मक अन्तर कल्पनाभन्दा बाहिर छ. यो अवस्था सम्भवत अन्यत्र नहुन सक्छ. वडा नम्बर 9 का वडा अध्यक्ष खगेन्द्र भण्डारीले प्रहरीको संख्या ज्यादै न्यून रहेको बताउनुभयो. आजको नागरिक पश्चिमेलीमा योगेश रावलले लेख्नु भएको छ.
रुकुमको मुसिकोट नगरपालिका 10 चौला वाङले वडामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ. उता जुम्लामा लोप हुँदै गएको खस भाषाको वर्ण विन्यास संरक्षिक्दै गरेका छन्. जुम्लाका स्थानीय वर्ण विन्यासका बारेमा 3 दिने कार्यशाला गोष्ठीको आयोजना गरेर लोप हुँदै गएको खस भाषाको संरक्षणमा जुम्लावासी अगाडि बढ्न थालेका हुन्. उता दैलेखको 8 बिस नगरपालिका खिड्की जिउलामा बलात्कारपछि किशोरीको हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानबिन गर्न माग गरिएको खबर नागरिक पश्चिमेलीमा प्रकाशित रहेको छ. उता कैलालीमा कर्मचारीको अभावमा स्थानीय तह सञ्चालनमा समस्या भएको छ.
छोरी जन्मदा अभागी आमा ठहराउने यहाँको समाजमा छोरा जन्मेपछि भोज भतेरसहित छैटी गरेर खुसियाली मनाउनु आम चलन नै हो. गएको साता त्यस्तै घटना पुनः दोहोरियो. छोरा जन्मिएको खुसियालीमा सदरमुकाम मार्तडी क्षेत्रकै एक परिवारले स्वास्थ्य चौकीबाटै बाजागाजासहित आमा छोरालाई हर्ष बढाई गरेर घरभित्राए. सुत्केरी व्यथा सुरु हुन थालेपछि बाढी मालिका नगरपालिका 2 जुगाडाकी पानादेवी गुयाललाई परिवारले नजिकैको स्वास्थ्य चौकी पुर्याएका थिए. रातभरको प्रतीक्षापछि अर्को बिहान पानादेवी सुत्केरी भइन्. बाहिर बसिरहेकी सासु सरी देवीलाई प्रस्तुति सेवामा संलग्न स्वास्थ्यकर्मीले छोरा जन्मिएको कुरा सुनाएपछि गुयाल परिवारमा खुसीको सीमै रहेन. यो बाजुराको खबर हो. आजको कान्तिपुरमा अर्जुन शाहले लेख्नु भएको छ.
झन्डै 4 वर्षदेखि हवाई सेवा बन्द भएको दाङको टरीगाउँ विमानस्थलमा नियमित हवाई सेवा दिन निजी हवाई कम्पनी गोमा र बुद्ध एयर इच्छुक देखिएका छन्. गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ.
पश्चिम डायरीमा अब नागरिक मत. अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापन गर्ने उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ. सुनौ नेपालगञ्ज 4 का विनोद शाहीको विचार.
जनताको सेवा गर्न जनप्रतिनिधि तयार हुनु भएको छ. उहाँहरूले त्यो सबै कुरा सर प्रत्येक हस्पिटल नेपालगञ्जमा कति छन् त्यो हस्पिटल भएको ठाउँमा त्यो उहाँहरू मेयर उपमेयरदेखि लगाएर उहाँ पदाधिकारीहरू हुनुहुन्छ, उहाँले त्यो हेर्नु पर्यो. र हस्पिटललाई डक्टरले के बुझ्नु पर्यो भन्दा यहाँ मान्छे आपतै परे औषधि उपचार गर्न आउँछन्, हामीले गरेको औषधि उपचारले 2-4 वर्ष बिरामी निको रहोस् र त्यस पछाडि अर्को रोगले उपचार गर्न आओस् भनी सोध्नु पर्थ्यो. यहाँ कस्तो देखियो भन्दा मान्छे पटक पटक त्यही कामले नै हिँडिराखोस् यहीँ घुमिराखोस् किन त्यो फोहोर मैलाहरू त्यसबाट निक्लेका प्रदूषण हो. साँच्चै भने गाई भैँसीका दिसा पिसाब जस्तो यो होइन, सिलिन्जीहरू हुन्छ, त्यस पछाडि त्यहाँ जो राखिएका दबाई केमिकलहरू मिसाइएका दबाईहरू हुन्छन्, तिनी दबाई यति डेन्जर हुन्छन्, तिन फालिएका फोहोरलाई व्यवस्थापन गरिएन भने औषधि उपचार होइन बिरामी बनाएर पठाउने ठाउँ भनेर चिन्न सक्ने दिन आउँछ. फोहोर मैलालाई व्यवस्थापन गर्दा नेपाली जनताहरूलाई असर नपर्ने त्यस्तो ठाउँमा लगेर त्यो फोहोर मैलाहरू राखिनुपर्छ. नेपालगञ्ज उपनगर नगरपालिका भनिन्छ तर नगरपालिका होइन फोहोर पालिका भने पनि फरक नपर्ने जस्तो लाग्छ.
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ. विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
कागजमा मात्रै 2942 बाल बालिका जोखिमपूर्ण काममा भारतमा अलपत्र 8 नेपाली बाल बालिकालाई उद्धार गरी नेपालगञ्ज ल्याइयो।
छिन्चु जाजरकोट सडक बन्द हुँदा यात्रुहरूलाई शास्ति। रोल्पामा निर्माण व्यवसायको लापरवाहीका कारण निर्माणधीन योजनाहरू अलपत्र।
कानून व्यवहारिक नबन्दा बझाङमा छाउपडी समस्या उस्तै। अछाममा किशोरावस्थामै गर्भवती बन्नेको संख्या बढ्दै।
र कैलालीमा नयाँ उद्योगमा अर्ब बढी लगानी प्रस्ताव। निजामती सेवा दिवस बाँके सहित देशभर विविध कार्यक्रम गरी मनाइयो।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज भाद्र 23 गते शुक्रबार सेप्टेम्बर 8 तारिक आश्विन कृष्ण द्वितीय तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।